نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. آج کا ہمارا جو موضوع ہے وہ ہے فصبر جمیل، صبر اچھا ہے. اور ہم یہ ٹرم صبر جو ہے اپنے بچپن سے سنتے آ رہے ہیں. جب چھوٹے ہوتے ہیں تو والدین کہتے ہیں کسی بھی بات پہ صبر کرو بیٹا، پھر جب ہم تھوڑے بڑے ہوتے ہیں تو ہم دیکھتے ہیں کہ کہیں کسی کے گھر پہ کوئی فوتگی ہو جائے تو لوگ آ کے کہتے ہیں صبر کریں آپ. اور یہ لفظ تو سنا ہوا ہے لیکن اس کے معنی اور یہ ہم سے کیا تقاضا کرتا ہے اور یہ کتنا ضروری ہے یہ نہیں ہم جانتے. کیا آپ جانتے ہیں سب سے زیادہ صبر کرنے والا کون ہے؟ ان سے بھی زیادہ کسی کا صبر ہے؟ اللہ تعالیٰ. بالکل، سب سے زیادہ صبر جو ہے نا وہ اللہ تعالیٰ کی ذات ہے جو کرنے والا ہے. یعنی ایک وہ کوالٹی ہے جو اللہ تعالیٰ کی کوالٹی ہے، اس کا نام ہی الصبور ہے. صبور کے اندر نا مبالغہ ہے، بہت زیادہ صبر کرنے والا. اور اس سے ہمیں پھر پتہ چلتا ہے کہ اللہ تعالیٰ بھی صبر کرتا ہے، وہ بھی کوئی چیز کو برداشت کرتا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کوئی تکلیف دہ بات یا ناپسندیدہ بات جس پر کوئی صبر کرتا ہے وہ اللہ سے بڑھ کر کوئی نہیں ہے. تو یہ سوچیں کہ یہ کتنی بڑی کوالٹی ہے کہ جو اللہ تعالیٰ میں موجود ہے تو ہمیں اپنے اندر بھی پیدا کرنی ہے. اور پھر اس کے بعد آپ صلی اللہ علیہ وسلم کی زندگی کو دیکھ لیں کہ نبی صلی اللہ علیہ وسلم جب پیدا ہوئے تو یتیم ہیں، پھر اس کے بعد تھوڑے بڑے ہوئے تو والدہ کی شفقت سے محروم ہو گئے، پھر تھوڑے بڑے ہوئے تو دادا بھی دنیا سے چلے گئے، اور اس کے بعد جب نبوت ملی ہے تو پھر آپ وہ سختیاں اور وہ تکلیفیں تو آپ جانتے ہیں کہ کتنی زیادہ تھی کہ کوئی ایسی تکلیف نہیں تھی جو آپ کو نہ ملی، اتنی تکالیف آپ نے سہی، لیکن صبر کا مظاہرہ کیا. تو صبر کیا معنی رکھتا ہے؟ صبر ہم سوچتے ہیں صرف برداشت کرنے کا نام ہے. یہ ایک لفظ جو ہے نا سود بیر صبر، اس میں اتنے سارے معنی ہیں سموئے ہوئے. اس کا جو ڈکشنری میننگ ہے وہ ہے روک لینا، باندھ لینا اپنے آپ کو. تو کسی چیز کو سہ جانا، برداشت کر لینا، مستقل مزاجی سے چلتے رہنا، کسی کام کو جم کے کرنا، حوصلہ رکھنا، خود کو تھام لینا، مسلسل چلتے رہنا، مایوس نہ ہونا، یہ سب صبر کے معنی ہیں. اور ہم یہ سوچتے ہوں گے ہمیں تو شاید صبر کی ضرورت نہیں، اس لیے کہ الحمدللہ ہمارے پاس کوئی ایسی مشکلات نہیں ہیں. صبر کس بات کا؟ صبر تو وہ لوگ کریں جن کو کوئی تکلیف ہے، کوئی بیمار ہے یا اس طرح. آج میں آپ کو بتاؤں گی کہ اپنی زندگی میں آپ کسی بھی سچویشن میں ہیں، چاہے عافیت میں ہے، صحت میں ہے، بیماری میں ہے، اچھے دن ہیں، برے دن ہیں، پریشانی ہے یا خوشی ہے، ہر موقع پہ صبر کی ضرورت ہے. کوئی بندہ بھی صبر سے بے نیاز نہیں ہو سکتا کہ مجھے صبر کی ضرورت نہیں. یہ کیسے؟ وہ انشاءاللہ ہم دیکھیں گے، مگر اس سے پہلے میں آپ کو یہ بتانا چاہتی ہوں، یہ اتنی اہم کوالٹی ہے کہ قرآن کریم میں 90 جگہ پر صبر کا ذکر ملتا ہے، 90 ٹائمز. اور حتیٰ کہ اکثر جو درجات ہیں اور جو ریوارڈز ہیں، اجر ہیں، اس کو صبر کے ساتھ ریلیٹ کیا گیا. بلکہ دنیا کی بھی کئی کامیابیاں، دنیا کی بھی کئی جو انعامات ہیں یا اجر ہیں وہ صبر سے ریلیٹڈ ہیں. جیسے کہ بنی اسرائیل، آپ کو پتہ ہے کہ کتنے زیادہ پسے تھے فرعون کے ظلم و ستم سے، تو اللہ تعالیٰ نے ان کے لیے قرآن کریم میں فرمایا ہے وَتَمَّتْ كَلِمَةُ رَبِّكَ الْحُسْنَ عَلَى بَنِي إِسْرَائِيلَ لِمَا صَبَرُوا. اللہ تعالیٰ نے اپنا جو وعدہ ہے، بھلائی کا وعدہ، ان کو عطا فرمایا بنی اسرائیل کو، کس وجہ سے؟ کہ انہوں نے صبر کیا. کہ ان کو فرعون سے اللہ نے نجات دلا دی، ان کو اللہ تعالیٰ نے بہتر اور زندگی عطا فرمائی، کامیابی عطا فرمائی، کیوں؟ صبر کی وجہ سے. پھر اللہ تعالیٰ نے ایک اور جگہ فرمایا، وَجَعَلْنَا مِنْهُمْ أَئِمَّةً يَهْدُونَ بِأَمْرِنَا لَمَّا صَبَرُوا، اور ان میں اللہ تعالیٰ نے امام کھڑے کیے جو ان کو ہدایت دیتے تھے اللہ کے حکم سے، اس وجہ سے کہ انہوں نے صبر کیا. پھر سورہ زمر میں اللہ تعالیٰ نے فرمایا، اِنَّمَا يُوَفَّى الصَّابِرُونَ أَجْرَهُمْ بِغَيْرِ حِسَابٍ، اللہ تعالیٰ صبر کرنے والوں کو اتنا اجر دیتا ہے کہ بغیر حساب کے، انلمیٹڈ اجر عطا فرماتا ہے، جتنا اجر تم چاہو گے ملے گا بغیر حساب کتاب کے. سوچیں کہ پھر اجر کتنی بڑی چیز ہے. یہ وعدہ کسی اور عمل پہ نہیں سوائے روزے کے، روزے میں ہے کہ اللہ تعالیٰ بہت اجر دے گا، وہ وہاں پہ پتہ چلے گا انسان کو، مگر روزہ بھی تو آپ دیکھیں صبر کی ایک قسم ہے. پھر اللہ تعالیٰ نے قرآن کریم میں فرمایا، واللہ مع الصابرین، ان اللہ مع الصابرین، اللہ تعالیٰ صبر کرنے والوں کے ساتھ ہے. جس کو اللہ کا ساتھ مل جائے اس کے لیے تو پھر کیا ڈر رہ گیا. پھر اللہ تعالیٰ نے فرمایا، اولئک علیہم صلوات من ربہم ورحمہ، ان کے اوپر اللہ تعالیٰ بخشش کرتا ہے، اپنی رحمتیں بھیجتا ہے. اولئک هم المهتدون، یہ ہی تو ہدایت یافتہ ہیں جو صبر والے ہیں، اصل ہدایت تو انہی کو ملی ہے. یہ میں آپ کو تھوڑی سی باتیں اس لیے بتا رہی ہوں آپ کو پتہ چلے صبر والوں کا اجر، ان کا درجہ اللہ کے ہاں کیا ہے. بغیر حساب کے اللہ تعالیٰ ان کو دے گا، اللہ ان کے ساتھ ہے، اللہ اپنی رحمتیں ان پہ کرتا ہے. اور آپ صلی اللہ علیہ وسلم نے فرمایا، صبر پر جتنی وسیع اور بہتر بھلائی کسی کو ملتی ہے، اتنی کسی اور عمل پہ نہیں ملتی جتنی بھلائی آپ صبر کر کے پا سکتے. اور سورہ رعد میں اللہ تعالیٰ نے فرمایا، سلام علیکم بما صبرتم فنعم عقب الدار، جب جنتی جنت میں داخل ہوں گے تو فرشتے آ کے ان کو سلام کریں گے، سلام علیکم، تم پر سلامتی ہو. کس وجہ سے؟ بما صبرتم، اس لیے کہ تم نے صبر کیا، اس لیے تم آج جنت تک پہنچے ہو. وہ یہ نہیں کہیں گے بما صلیتم بما صدقتم، یہ نہیں کہیں گے تم نے صدقہ کیا اس لیے تم یہاں پہ آ گئے، تم نے نمازیں پڑھی اس لیے تم یہاں پہ آ گئے. فرشتے کہیں گے تم پہ سلامتی ہو کیونکہ تم صبر کرتے رہے اور آج صبر کے بدلے یہاں تک پہنچ گئے. تو اس سے پتا چلتا ہے صبر کتنی بڑی کوالٹی ہے کہ جو آپ کو جنت تک پہنچا دیتی ہے. اور اسی طرح سورہ آل عمران کی جو آخری آیت ہے، سورہ آل عمران جو ختم ہوتی ہے، یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا واتقوا اللہ لعلکم تفلحون، اے ایمان والو صبر کرو. اللہ تعالیٰ نے ایمان والوں کو یہ حکم دیا صبر کرو. اصبروا وصابروا، صابروا صبر سے بھی اوپر کا درجہ ہے، حالانکہ ہے بھی وہ صاد با را سے ہی، صبر سے بھی اوپر کا درجہ ہے، جس میں کیا ہے کسی سرکش قوت، کسی مخالف قوت کی مقابلے میں صبر کرنا. اتنا زیادہ صبر ہو کہ دوسری طرف سے اپوزیشن ہو تب بھی تم صبر کرتے رہو، یعنی جم کے چلتے رہو. جیسے شیطان ہے، شیطان دیکھیں جب سے اس نے قسم کھائی ہے کہ وہ ابن آدم کو بہکائے گا، اس دن سے وہ چین سے نہیں بیٹھا، ثابت قدمی سے چل رہا ہے نا. یہ اس کا صبر ہے کہ وہ مایوس نہیں ہوتا کہ یہ اس بندے کو کیسے میں بہکاؤں گا، یہ تو میرے ہاتھ سے نکل گیا. وہ جب تک آپ کی آخری سانس نہیں نکلتی وہ تب تک کام کرتا رہتا ہے. یہ ہے ثابت قدمی، یہ ہے صبر کہ مایوس نہ ہونا، چلتے چلے جانا. وہ رابطو، اور اللہ تعالیٰ نے فرمایا رابطو، یعنی رابطو کیا ہوتا ہے کہ جب کوئی دشمن فوج ہو اور اس کا پتہ نہ ہو کس طرف سے حملہ کر دے گی، کب حملہ کر دے گی، اور انسان چوکنا رہے، وہ رابطو ہے. یہ بھی صبر کا ہے کہ ثابت قدمی سے چلتے رہو. وَاتَّقُوا اللَّهَ، اللہ سے ڈرو، گاڈ کانشیسنیس، تمہیں ہر وقت اللہ تعالیٰ کا احساس رہے. اور یہ بھی کیا ہے، یہی چیز آپ کو صبر کرائے گی، کیونکہ جب یہ احساس ہوگا نا اللہ میرے ساتھ ہے، اللہ مجھے دیکھ رہا ہے، تو تب صبر آتا ہے. پھر فرمایا لعلکم تفلحون، تاکہ تم فلاح پا جاؤ، تم کامیابی پا جاؤ. یعنی کامیابی کے لیے بھی کیا کرنا ہے؟ صبر. جنت میں جانے کے لیے بھی کیا کرنا ہے؟ صبر. رحمت دنیا میں پانے کے لیے بھی کیا کرنا ہے؟ صبر. ہدایت یافتہ بننے کے لیے بھی کیا کرنا ہے؟ صبر. اتنی ساری چیزیں صبر. یہ تو ابھی میں نے تھوڑی سی بتائی. اللہ کا ساتھ جس کو چاہیے تو اس کو کیا کرنا ہے؟ صبر. سارے کام صبر سے ہوں گے. اور ایک تو سورت قرآن میں ایسی ہے کہ امام شافعی فرماتے نا کہ اگر وہ سورت صرف قرآن میں ہوتی اور کچھ بھی نہ ہوتا تب بھی کافی تھی. کون سی سورت ہے؟ سورت العصر. سورت العصر میں بھی کیا ہے؟ وتواصوا بالحق وتواصوا بالصبر. خود ہی نہیں صرف صبر کرنا، ایک دوسرے کو بھی صبر کا کہنا ہے، میں بھی صبر کروں، آپ کو بھی صبر کی تلقین کروں، تب ہے. والعصر ان الانسان لفی خسر الا الذین آمنوا، آگے آتا ہے نا، سب انسان خسارے میں ہے سوائے ان لوگوں کے جن میں یہ چار کوالٹیز ہوں، ان میں ایک صبر ہے. صبر کے بغیر خسارے سے بھی نہیں نکل سکتے. اور اگر آپ دیکھیں، نوٹ کریں، تو تمام جو نیکی کے کام ہیں، عبادات میں دیکھ لیں یا حقوق العباد میں دیکھ لیں، سب میں صبر چاہیے. عبادات میں دیکھیں تو آپ مثلا نماز پڑھنے لگے، اس کے لیے صبر چاہیے کہ نہیں؟ صبر چاہیے نا، جبھی تو آپ نیند کو توڑیں گے تو اٹھیں گے، وضو کریں گے پھر کھڑے ہوں گے، نہ بولیں گے نہ کچھ کھائیں گے، دھیان بھی رکھیں گے، یہ صبر ہی تو ہے. پھر آپ دیکھیں، روزہ رکھنا ہے، وہ تو ہے ہی صبر. حج پہ جانا ہے، اگر حج بھی صحیح سے کرنا ہو، فلا رفث ولا فسوک ولا جدال، نہ وہاں پہ کوئی نافرمانی کر سکتے، نہ لڑائی جھگڑا کر سکتے، نہ کوئی اور برا کام کر سکتے، فسق و فجور کر سکتے، یہ سب تبھی ہوگا جب آپ صبر سے اپنے آپ کو روکے رکھیں گے. تو عبادات میں بھی صبر چاہیے، معاملات آپس میں جو حقوق العباد کے معاملات ہیں ان میں تو سب سے ہی زیادہ صبر چاہیے. یہ تو ہم سب جانتے ہیں نا کتنا صبر چاہیے، لوگوں کے ساتھ ڈیل کرنے میں، ان کی باتوں پہ کتنا صبر چاہیے ہوتا ہے. تو اس کا مطلب ہر نیکی کی جو بنیاد ہے نا وہ صبر ہے. اب صبر، میں نے آپ کو اس کی ڈیفینیشن تو بتا دی ہے، صبر کن مواقع پہ کیا جاتا ہے؟ ہمیں ایک ہی پتہ ہے کہ جب کوئی فوت ہوتا ہے تو پھر صبر ہوتا ہے، بس ہمیں صرف یہ ڈیفینیشن معلوم ہے، حالانکہ ایسا نہیں ہے. ایک حدیث آپ کو بیان کرتی ہوں تو آپ کو تھوڑا سا اسے اندازہ ہوگا کہ صبر کہاں کہاں ہوتا ہے. کہ قیامت والے دن حشر کے میدان میں ایک اعلان ہوگا، صبر والے آ جاؤ، تو ایک جماعت کھڑی ہوگی اور چل پڑے گی. اللہ کے حکم سے ہی فرشتے ان کو روکیں گے، تم کہاں گئے، کدھر جا رہے ہو، ابھی تو حساب کتاب ہی نہیں ہوا. وہ کہیں گے ہمارا کوئی حساب کتاب نہیں ہے، ہم صبر والے ہیں. تو وہ کہیں گے اچھا تم نے کس بات پہ صبر کیا؟ تو اب وہ جو باتیں بتائیں گے آپ کو، اس سے پتا چلے گا کہ صبر کدھر کدھر ہوتا ہے، صبر صرف ایک جگہ نہیں ہوتا. وہ کہنے لگے ہم اللہ کی نافرمانی سے بچتے تھے، اس پہ خود کو روک کے رکھتے تھے. یہ اللہ کی نافرمانی کا کام ہے ہمارے سامنے، دل چاہ رہا ہے کر لوں، میں بھی کر لوں، میں بھی ایسی ہو جاؤں، میں کیوں نہیں کر سکتی، یہ سبھی تو کر رہے ہیں، سارے کرتے ہیں، ایک میں ہی محروم رہوں. لیکن نہیں، اللہ نے منع کیا ہے، میں نہیں کر سکتی. تو اس کے لیے کیا چاہیے؟ صبر. روک لو خود کو کہ نہیں، بس دس از دا لمٹ، اس لمٹ سے آگے نہیں میں نے جانا. یہ صبر ہے، جب تک صبر نہ ہو انسان یہ نہیں کر سکتا. نمبر ٹو، وہ کہتے ہیں ہم اللہ کی فرما برداری پہ جمے رہے. اللہ کی فرما برداری ایک دن نہیں، جس دن درس سن لیا تو اس دن اللہ کی فرما برداری، جس دن نہیں سنا تو اس دن سارا بالکل جھاگ کی طرح بیٹھ گیا جوش، اور اب کچھ پتہ ہی نہیں ہے کہ اللہ کا کچھ حکم سنا بھی تھا یا نہیں، بھول گئے سب کچھ. ایسے نہیں، وہ جمے رہے. جمنا کب تک ہے؟ جوانی میں جمنا ہے کہ بڑھاپے میں جمنا ہے؟ ساری زندگی جم کے رہنا ہے. یہ نہیں کہ ایک فیز آف لائف آیا، اس میں جم گئے، اب بوڑھے ہو کے ہم جمیں گے. ہمارے تو یہ پروگرام ہوتے ہیں نا، پلاننگ ہماری یہ ہوتی ہے جب بڑھاپا آئے گا تو پھر جم جائیں گے، ابھی جمنے کی کیا ضرورت ہے، ابھی ایک دن کیا، دو دن نہیں کیا، چار دن کیا، جب دل کیا کر لیا، نہیں کیا. نہیں، وہ اللہ کی فرمانبرداری پہ جمے رہے. جمنا کیا ہے؟ صبر. صبر 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 ہوگا تو آپ جمیں گے. صبر نہیں ہے تو انسان ایک دن کرتا ہے، اگلے دن بے صبری، اگلے دن چھوڑ دیتا ہے. پھر اس کو ایک دن خیال آ جاتا ہے، کوئی درس سن لیتا ہے، کوئی کسی کا لیکچر سن لیتا ہے، پھر اب آنچ نہیں، اب تو میں ضرور کروں گی، اس کے بعد پھر چھوڑ دیتا ہے. یہ صبر نہیں ہے. صبر یہ کہ جمے رہو، آخری سانس تک اسی راستے پہ رہنا، اس کو چھوڑنا نہیں ہے. اور ہم پتہ ہے نا، دین کے معاملے میں کتنا صبر کرنا پڑتا ہے، کبھی لوگوں کی باتیں سننی پڑتی ہیں، کبھی حالات دیکھتے ہیں ہم، کبھی کچھ دیکھتے ہیں، کبھی کتنی چیزیں ہم کرتے ہیں. اس معاملے میں وہی جمے گا جو صابر ہوگا. ये उनकी क्वालिटी है, इसलिए वो कह रहे हैं हम तो अल्लाह की फरमा बरदारी पे जमे रहे। और नंबर थ्री उन्होंने बात क्या बताई, अल्लाह ने मुसीबत भेजी। ये वो वाली बात है जिसको हम सिर्फ समझते हैं सबर, कि अल्लाह ने मुसीबत भेजी तो हमने जजा फजानी की, शोर नहीं मचाया, सह लिया उसको अल्लाह की तकदीर समझ के। ये है जो साबिरीन है, उनको कहा जाएगा हाँ भाई वाह तुमने ये काम किया, चलो वाकई तुम तो बगैर हिसाब किताब के ही जाओगे जन्नत में। ये हिसाब किताब के बगैर जाएंगे, कोई हिसाब नहीं इनके लिए। लेकिन ये काम किनका है, जो हौसले के साथ चलते रहे, जो मूड के बंदे ना हो, जो मौसम के बंदे ना हो, मौसम देख के काम करूंगी, मूड देख के काम करूंगी, नींद रात को पूरी हुई कि नहीं ये सोच के काम करूंगी। आज तो कुछ सारा दिन हम कर ही नहीं सकते क्योंकि मेरी नींद नहीं पूरी हुई, नमाज नहीं होगी, इशराक नहीं होगी, आज ये नहीं होगा क्योंकि नींद नहीं है, या कोई और चीजों के बहाने। सब्र करने वाला ना चलता ही जाता है, रुकता नहीं है, उसको चीजें असरअंदाज नहीं करती। खुशी आए या गम, अच्छे हालात है या बुरे, सख्ती है या आसानी है, डजंट मैटर, वो चलता रहता है। बल्कि सख्तियों के अंदर बाज लोग बेहतर अमल करते हैं और आसानी में रिलैक्स कर जाते हैं। हजरत अब्दुर्रहमान बिन औफ फरमाते हैं कि तकलीफों से जब हमें आजमाया गया तो हमने सब्र किया, लेकिन जब हमारे पर नेमतें आईं, आसाइशें आईं, तो हम सब्र नहीं कर सके। बाज दफा इंसान तकलीफ में तो सब्र कर लेता है, लेकिन जब नेमत आती है तो उसमें भी एक सब्र होता है। वो कौन सा सब्र होता है, उस सब्र का पता है आपको, कि जब इतनी आसाइशें, इतनी नेमतें, इतनी लग्जरीज आपके पास होती हैं, उस वक्त कौन है जो तब भी अल्लाह को याद रखता है और उसके अहकामात पे चलता है, और कौन है जो रिलैक्स होकर बैठ जाता है, उन्हीं लज्जतों में गुम हो जाता है और उसको अल्लाह ही नहीं याद रहता। तो इसका मतलब तकलीफ में तो सब्र होता है, जब आफियत होती है, जब नेमतें मिलती हैं, तब भी सब्र करना पड़ता है, तब भी आउट ऑफ कंट्रोल नहीं हो जाना, खुद को कंट्रोल करना ही तो सब्र है। रोकना क्या है, रोकना करके ब्रेके तो नहीं लगा लेनी, रोकना यही है कि अपने आप को अल्लाह की हदूद से बाहर ना इंसान लेकर जाए, दिस इज द बाउंड्री, इसको मैंने क्रॉस नहीं करना, यहीं पे ब्रेक लगा दी, रोक लिया। सेल्फ कंट्रोल है सब्र, ये इंसान अपने आप को थाम के रखे। ये नहीं है कि पैसा बहुत आ गया तो आपे से बाहर होगा, बात बाज लोगों का ये भी हाल होता है ना, जब तक नहीं था अच्छे भले चल रहे थे, अल्लाह तौबा करने वाले थे, कुछ नमाजें, कुछ दीन और इसकी तरफ थे, जब बहुत पैसा आया उनका, हम उसको कहते हैं ना अपनी जुबान में, उनका दिमाग खराब हो गया। वो दिमाग खराब होना क्या होता है, सब्र खत्म हो गया। पहले तो सब्र से चल रहे थे अल्लाह के रास्ते पर, जब बहुत कुछ अल्लाह ने अता किया, नेमतें दी, तो नेमतों के बाद क्या होना चाहिए था, और अल्लाह के आगे झुक जाते, वो आपे से बाहर हो गए। अब वो नेमतों में इतने मशगूल हो गए कि अब उनके पास कहाँ टाइम है। और अक्सरियत का हाल ये होता है, जब तक हमारे पास नहीं कोई चीज़ होती तो हमारे पास फारिग टाइम भी होता है, तो तहज्जुद पे भी उठते हैं, बस अल्लाह ये मुश्किल है, ये मसले हैं, अल्लाह तू आसान कर दे। जब अल्लाह आसानियाँ कर देता है, जब नेमतें आ जाती हैं, तब हमारे पास कहाँ टाइम, हमारा घर ही बहुत बड़ा हो गया, अब इसकी सफाई कौन करेगा। अरे हमें पहले अल्लाह ने औलाद नहीं दी हुई थी, अब औलाद दे दी है, तो नेमत आ गई तो और अल्लाह की तरफ झुको, नहीं अब तो हमारे पास बिल्कुल ही टाइम नहीं है, बच्चों को कौन देखेगा। अब हमें अल्लाह ने बड़ी जॉब भी दे दी, अब जितना बड़ा कारोबार होगा, पहले एक कारोबार था, अब एक से दो हुए, दो से तीन हुए, तो अब बिल्कुल ही अल्लाह को भूल गए, ओके अब तो बिल्कुल ही टाइम नहीं। तो आसाइशों में भी सब्र के साथ रहना, मुसीबत के वक्त तो रहना ही है, मुश्किल के वक्त तो रहना ही है, तकलीफ में तो रहना ही है, मगर जिस वक्त इंसान को राहत मिले, आसानी मिले, आसाइशें मिले, नेमतों की बारिश हो, तब भी सब्र के साथ चलना है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया सब्र तीन किस्म के हैं, एक मुसीबत पे सब्र जो सबको पता है, एक अल्लाह की इताअत पे सब्र के खुद को जमा के रखो, और एक गुनाहों पे सब्र के गुनाहों से खुद को बचा के रखना है और बचा के ही चलते चले जाना है। और इंसान के पास जिस वक्त मसलन जुबान है, बोल सकते हैं, तब गुनाहों से बचना बड़ा मुश्किल है, इसलिए कि अब मेरे पास मौका है कि मैं किसी की भी बात करूं, अब मेरे पास मौका है कि मैं चाहे झूठ बोलूं, चाहे कुछ भी कहूं इस जुबान के साथ, तो ये इसको बचा के रखते चले जाना वो सब्र है। اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو جب نبوت دی تھی نا, تو جو شروع کی جو صورتیں تھیں ان میں ایک سورت المدثر, اللہ تعالیٰ نے فرمایا ولی ربی کا فصبر, اے نبی اپنے رب کے لیے آپ نے صبر کرنا. انسٹرکشن کیا ہے آپ صلی اللہ علیہ وسلم کو نبوت ملتے ہی صبر کی. پھر سورہ مزمل میں فرمایا وصبر علی ما یقولون, آپ اے نبی صبر کریں ان کی باتوں پہ جو یہ آپ کو باتیں کریں. اس کا مطلب ہے لوگوں کی باتوں پہ بھی کیا کرنا ہے, صبر. جو حکم اللہ نے اپنے نبی کو دیا شروع میں ہی ایک ذمہ داری دیتے ہوئے, سوچیں ہمیں کتنا ضروری ہے کہ ہم اس کو سیکھیں کہ وہ کیا ہے, ہمیں کتنا ضروری ہے کہ ہم جانیں کہ صبر کیا چیز ہے. اور ٹھیک ہے صبر اور چیزوں میں تو ہوتا ہے, لیکن خاص طور پہ میں اس صبر کی بات کرنا چاہتی ہوں جو آپ کی مرضی کے خلاف جب کوئی چیز ہو جائے اس پہ جو کرنا ہوتا ہے. آپ نے جیسے پلان کیا ویسے چیز نہیں ٹرن آؤٹ ہوئی, جیسے آپ چاہتے تھے ویسے نہیں ہوا, ایکسپیکٹیشن کے خلاف ہو گیا, مرضی کے خلاف ہو گیا, کوئی ایسی پریشانی آ گئی, آپ نے تو سوچا بھی نہیں تھا یہ کیا ہو گیا, یہ کہاں سے آ گئی, یہ ان ایکسپیکٹڈ چیز ایک دم اچانک آپ کے سامنے ہو جانا, کسی کا آپ کو تکلیف دے دینا, آپ کو ہرٹ کر دینا, کوئی باتیں سنا دینا, یہ ساری چیزیں جو آپ کو دکھ دیتی ہیں چاہے مشکل کی صورت میں آئے چاہے ان ایکسپیکٹڈ چیز کی صورت میں آئے, مگر جو بھی مرضی کے خلاف چیز ہو جائے اس کے اوپر صبر کرنا یہ بہت ہی اعلیٰ درجے کے لوگوں کا کام ہوتا ہے. اور صبر یاد رکھیں ہمیشہ صدمے کے شروع میں ہوتا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا صبر جو ہے نا وہ پہلی چوٹ لگنے پہ ہوتا ہے. آپ کو کسی نے کوئی بات کہہ دی, اس وقت آپ وہ آگ بگولا ہوئے کہ آپ نے اس کو وہ سنائی, اس کے بعد آپ کو یاد آیا کہ او ہو مجھے تو صبر کرنا چاہیے تھا, پھر آپ نے کہا او ہو سوری میں نے تو آج یہ صبر کا سنا تھا, میں آپ صبر کرتی ہوں. یا کوئی صدمہ آیا اور اس وقت اٹھا کے چیزیں پٹخ دیں, دروازے مارے اور گھر میں فرنیچر ادھر سے ادھر پھینکا اور دو چار سنائیں اور اس کے بعد آپ کو یاد آیا کہ آپ صبر کرنا, ایسے نہیں صبر ہوتا, صبر شروع میں ہوتا ہے. کسی نے کہا کہ میرے والد صاحب فوت ہوئے تھے تو ہمیں بڑا صدمہ ہوا, لیکن 5-6 مہینے بعد ہمیں صبر آ ہی گیا, کیا یہ صبر ہے؟ نہیں, یہ صبر نہیں ہے. 5-6 مہینے بعد تو کسی کو بھی صبر آ ہی جانا ہے. جو وقت ہے نا وہ سب سے بڑا مرہم ہے. آپ 5-6 مہینے بعد تھوڑی وہی انٹینسٹی تھوڑی رہتی ہے, وہ خود بخود آہستہ آہستہ کم ہو جاتی ہے. صبر ہے ہی یہ کہ فرسٹ ریئیکشن جو آپ کا ہوتا ہے, فرسٹ چیز جو آپ کے منہ سے نکلتی ہے, یہی تو بتاتی ہے کہ آپ کے اندر صبر ہے یا نہیں. کسی کا فون ہے یار. تو عام زندگی میں ہمیں روزانہ کوئی نہ کوئی ایسی سچویشن پیش آتی ہے جس میں صبر کی ضرورت ہوتی ہے, اور اس میں اگر ہم نے اپنے آپ کو فرسٹ ریئیکشن کے وقت نہیں کنٹرول کیا تو یہ بے صبری ہے, ہم اجر گنوا دیتے ہیں. وہ اجر دیکھیں, اللہ کی تقدیر تو بدل نہیں سکتی, جو ہونا تھا وہ تو ہو جاتا ہے, لیکن جو فرسٹ ریئیکشن ہم نے شو کیا اس کی وجہ سے ہم بے حساب اجر بھی لے سکتے ہیں اور اپنے عمل ضائع بھی کر سکتے ہیں. تو اس وقت اپنے آپ کو سنبھالنا بہت ضروری ہوتا ہے. تو 3 طرح سے صبر کیا جاتا ہے, 3 ہمارے جسم میں 3 جگہ سے یا 3 طرح سے ہم صبر کرتے ہیں. نمبر 1 صبر کیا ہے, ہمارا نفس کا صبر. نفس یعنی ہمارے اندر صبر آئے, اندر ایک طوفان آ جاتا ہے نا جب انسان کوئی ہرٹنگ بات سنتا ہے یا اس کو کوئی نقصان پہنچتا ہے یا کوئی ایسی خبر آپ نے سن لی, اندر ایک طوفان مچ جاتا ہے. وہ ایک نیچرل بات ہے, مگر اس کو کنٹرول کرنے کی کوشش کرنا. آپ صلی اللہ علیہ وسلم نے فرمایا جو صبر کی کوشش کرے گا اللہ تعالیٰ اس کو صبر عطا فرماتا ہے. یعنی آپ کوشش سے صبر کریں, نہیں بیارہ تو اپنے آپ کو کنٹرول کریں, کوشش کریں کہ میں نے صبر کرنا ہے, میں نے اللہ کی تقدیر پہ راضی رہنا ہے, تب صبر ملے گا. ایک بات یاد رکھیں, ہم سمجھتے ہیں کہ رونا جو ہے نا وہ صبر کے منافی یا صبر کے خلاف ہے, جو رو رہا ہے اس کا مطلب یہ صبر نہیں کر رہا, ایسا نہیں ہے. اسی لیے ہم جب کسی پریشانی کے وقت میں روتے ہوئے دیکھتے ہیں تو ہم اس کو کہتے ہیں نہیں نہیں صبر کرو صبر کرو. حالانکہ ایسا نہیں ہے کہ اگر رونے صبر کے خلاف تو نہیں ہے. آپ کو پتہ ہے نبی صلی اللہ علیہ وسلم کے جب بچے فوت ہوئے تو آپ صلی اللہ علیہ وسلم روتے تھے, صحابہ کرام دیکھ کے حیران ہو گئے کہ آپ رو رہے ہیں. تو آپ نے فرمایا یہ تو اللہ کی رحمت ہے جو اللہ نے دل میں ڈالی ہوتی. تو آنکھ کے آنسو بہنا آنکھ سے اس میں کوئی حرج نہیں ہے, کیونکہ یہ آپ کے اختیار میں نہیں ہے نا. آپ کے دل میں بس یہ ہونا چاہیے کہ میں اللہ کی قدر پہ راضی ہوں. دو لوگ ساتھ ساتھ بیٹھے ہوئے اور دونوں رو رہے ہیں, ایک ان میں سے صبر والا ہو سکتا ہے اور ایک بے صبرا ہو سکتا ہے. کیسے؟ رو دونوں رہے ہیں, ایکشن دونوں کا ایک ہے. ایک صبر والا کیسے ہے کہ اس کا دل اندر سے ٹھہرا ہوا ہے, اللہ میں تیری قدر پہ راضی, اللہ میں تیری رضا پہ راضی, اللہ مجھے کوئی شکایت نہیں, یہ ہے صبر والا. اور دوسرا رو وہ بھی رہا ہے لیکن اس کے اندر کیا ہے, اللہ تو نے میرے ساتھ یہ کیا کر دیا, کیوں کر دیا یہ میرے ساتھ, یہ تو میرے ساتھ نہیں ہونا چاہیے تھا, اللہ ایسا کیوں ہوا. یہ جو چیزیں ہیں نا جب دل میں آتی ہیں تو یہ صبر کے خلاف ہے, یہی تو بے صبری ہے, یہ نہیں آنی چاہیے, اس کو کنٹرول کرنا ہے, اس شکایت کو. یاد رکھیں اللہ کی تقدیر کے اوپر راضی رہنا یہ اتنی بڑی بات ہے کہ قیامت کے دن بلند درجات پانے والے وہ لوگ ہوں گے جو اللہ کی تقدیر پہ راضی رہنے والے ہوں, کہ اللہ نے جو فیصلہ میرے لیے کر دیا بس وہ میرے لیے ٹھیک ہے. زبور میں آتا ہے داؤد علیہ السلام کی جو زبور تھی کہ کیا تم جانتے ہو سب سے زیادہ تیزی سے پل صراط پہ, تھوڑا سا ان کو پل صراط سے کون گزرے گا. اور پھر اس کا جواب زبور میں ہے, اللہ تعالیٰ نے فرمایا جو میرے فیصلوں پر راضی رہیں اور ان کی زبانیں میرے ذکر سے تر رہیں, کہ ہر وقت اللہ کا جو فیصلہ ہو گیا نا اس پہ راضی رہنا, اللہ تو نے یہ فیصلہ کیا میں اس پہ راضی ہوں. عدی بن حاتم تھے, ان کو حضرت علی نے بڑا غمگین پایا تو ان سے پوچھا اے عدی کیا بات ہے, آپ کیوں اتنے غمگین ہیں, کیوں اتنے پریشان ہیں؟ تو انہوں نے کہا میں کیوں نہ غمگین ہوں, میرے دو بیٹے تھے وہ قتل ہو گئے اور میری آنکھ پھوٹ گئی, اس کے بعد کیا میں غم نہ کروں؟ تو حضرت علی نے فرمایا اے عدی جو اللہ کی تقدیر پر راضی ہوتا ہے تو وہ تو اس پر جاری ہوگی, یعنی اللہ کی تقدیر تو نافذ ہو کے رہے گی, جیسا اللہ نے لکھ دیا ویسا ہو کے رہنا, اس کو کوئی بدل نہیں سکتا. جو راضی ہو گیا اس کو اجر ملے گا, اور جو اللہ کی تقدیر پر راضی نہیں ہوا تو تقدیر تو پھر بھی جاری ہونی ہے, رک نہیں جائے گی اس وجہ سے کہ آپ ناراض ہیں اور میں نہیں یہ چاہتی تو نہیں ہوگا, اللہ کی چاہت تو ہو کے رہے گی جو اللہ نے لکھ دیا, لیکن اس کا عمل ضائع ہو گیا. اس وقت ہے کہ انسان اپنے آپ کو یہ کہے کہ میں اللہ کی تقدیر پر راضی ہوں. حضرت عمر بن عبدالعزیز جو تھے ان کی اتنی پیاری بات ہے کہ وہ فرماتے تھے مجھے ہر چیز سے زیادہ محبوب یہ بات ہے کہ اللہ کی تقدیر نافذ ہو جائے, جو اللہ تو نے فیصلہ کیا بس وہ نافذ ہو, مجھے یہی بات پیاری ہے کہ تو نے فیصلہ کر دیا بس ٹھیک ہے یہی. تو اس سے ہمیں پتہ چلتا ہے کہ ہمیں اپنے اندر کو کنٹرول کرنا ہے, صبر اندر ہوتا ہے, کوئی باہر کی ایک خول چڑھا لینا کہ میں بڑی صبر والی ہوں اور آپ بھی دیکھ کے کہیں اس کے آنسو نہیں نکل رہے یہ بڑی صبر والی ہے, آپ کو کیا پتا اس کے اندر پتہ نہیں کیا چل رہا ہے, ہم نہیں جانتے. تو اس میں اپنے اندر کو کنٹرول کرنا, کیونکہ مصیبتیں پریشانیاں تو دیکھیں آتی رہیں گی, چاہے انسان زندگی میں کسی فیز میں بھی ہو, چاہے آپ جوان ہیں, بچے بھی کہتے ہیں کہ ہمارے لیے مصیبت ہمارے لیے کب ہم بڑے ہوں گے کہ ہم بھی آپ کی طرح فارغ ہو جائیں, ان کے لیول پہ دیکھیں تو وہ ایک ان کی مصیبت چل رہی ہے. آپ جوانوں کو پوچھیں وہ کہتے ہیں کب یہ وقت ختم ہو ہمارے مسئلے ختم ہو, جو بوڑھے ہیں ان کے مسئلے نہیں ختم ہو. ہر ایک بندے کو دیکھیں گے نا آپ تو وہ کسی نہ کسی پریشانی میں, کسی الجھن میں, کسی مسئلے میں پڑا ہوا, مسئلے کبھی نہیں ختم ہونے. ہمیں ہر جگہ پہ ہمیں اللہ کی تقدیر پہ راضی رہنا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا, ترمذی کی روایت ہے کہ ابن آدم اس حالت میں بنایا گیا کہ اس کے پہلو میں 99 مصیبتیں ہیں, اگر وہ ان مصیبتوں سے بچ بھی جائے تو بڑھاپے کا شکار ہو گیا. تم ساری مصیبتوں سے بچ بھی جاؤ تو کیا کرو گے بڑھاپے کا, اس کی طرف تو تم ایک دن جا ہی رہے ہو. اسی طرح آپ صلی اللہ علیہ وسلم نے فرمایا مومن کی مثال کھیتی کے جیسی ہے جس کو ہوائیں برابر ہلاتی رہتی ہیں. دیکھا جائے کھیتیوں پہ ہوائیں چلتی ہیں, ادھر جا رہی ہیں ادھر جا رہی ہیں, کھیتی ادھر جھک رہی ہے ادھر جھک رہی ہے, ایسے ہو رہی ہے. تو مومن کو ہمیشہ مصیبتیں پہنچتی رہتی ہیں, کچھ نہ کچھ مسئلے چلتے رہیں گے. آج گھر کا مسئلہ ہے, کل بچوں کا ہوتا ہے, پھر پرسوں روزگار کا کوئی مسئلہ ہو جاتا ہے, کبھی حالات ایسے خراب ہو جاتے ہیں, کبھی اور کچھ نہیں تو کوئی نیوز ہی آپ ایسی سن لیتے ہیں جس سے کہ آپ کو بے چینی ہوتی ہے, یہ کیا ہو رہا ہے. کبھی اپنے اندر کی مشکلیں, کبھی باہر کی مشکلیں, مشکلیں تو ختم نہیں ہونی. تو ان کے اندر اپنے آپ کو تقدیر پہ راضی رکھو, پھر اپنی زبان سے صبر کرنا. نمبر ٹو کیا ہے؟ زبان کا صبر. کہ زبان سے واویلا نہ کرو, شور و ہل نہ کرو, ہائے دہائیاں نہ مچا دو. ایسے مطلب ایسے آپ نے شور ہنگامہ مچایا ہوا کہ پورے گھر سر پہ اٹھا لیں, دھاڑے مار رہے ہیں, چیخو پکار کر رہے ہیں, گلے شکوے کر رہے ہیں, شکایتیں کر رہے ہیں, ایسی باتیں زبان سے بول رہے ہیں کہ بعد میں پچھتانا پڑے جن پہ. بعض لوگ طلاق کے لفظ بول دیتے ہیں بے صبری میں, یا اللہ کے اوپر شکایتیں کرنے شروع کر دیتے ہیں, یا فلاں کو برا بھلا کہہ دیا, اتنا کچھ کہہ دیا, اس کے بعد خود سوچتے ہیں آئے ہائے یہ میں نے کیا کر دیا, پھر بعد میں ہم سوری کرتے ہیں. اب پہلے زبان آؤٹ آف کنٹرول کیوں گئی؟ بے صبری آئی تو پھر یہ آؤٹ آف کنٹرول ہوئی نا. اگر صبر کرتے اور اس کو تھوڑا تھام کے رکھتے تو خود بخود تھوڑے دن بعد, تھوڑی دیر بعد خود بخود قرار آ جاتا, خود بخود اس چیز کی انٹینسٹی تھوڑی کم ہو جاتی. تھوڑا ٹائم دے, یہ ضروری نہیں اسی وقت ہم نے ریئیکٹ کر کے دکھانا, اسی وقت ہم نے زبان سے کچھ بول کے دکھانا. ادھر میں کچھ مجھے کوئی بات پتہ چلی, ادھر میں نے فون اٹھایا, اس کو فون, اس کو فون, اس کو, ان کو سب کو ہلا کے رکھ دیا. یہ ہے بے صبریاں. اور تیسرا ہے جوارح کے ساتھ صبر کرنا, یعنی اپنے باڈی پارٹس کے ساتھ, ان کو اللہ کی نافرمانی سے بچانا. کہ ہمارے کوئی بھی باڈی پارٹ سے ایسا چیز نہ ہو, جیسے کئی دفعہ ہمارے ریئیکشن ایسے ہوتے ہیں, ایٹیچیوڈ ایسے ہوتے ہیں, ہم کچھ نہیں کر رہے, بول نہیں کچھ رہے, نہ کوئی چیزیں زبان سے نکال رہے ہیں ایسی, لیکن ہمارے جو ایٹیچیوڈ ہوتے ہیں, ہمارے جو رویے ہوتے ہیں, وہ بتا رہے ہوتے ہیں کہ ہم بے صبری کر رہے ہیں. اسی طرح ہم جوارے سے یہ بھی بے صبری کرتے ہیں, بعض دفعہ جو ہمارے انڈر ہوتے ہیں, مثلا بچے ہیں چھوٹے, اب غصہ کدھر آیا ہوا, صبر ہے نہیں اپنے اندر, اپنے آپ کو کنٹرول نہیں کیا نا, تو بچوں کو وہ مارا وہ مارا, اس کے بعد پھر خود ہی مائیں رونے بیٹھ جاتی ہیں, آئے ہائے بڑا مار دیا میں نے اس کو. تو یہ کیا ہے؟ بے صبری. جب صبر نہیں ہوگا تو پھر یہاں تک پہنچ جاتے ہیں کہ ہمارے جوارے, ہمارے اپنے باڈی پارٹس بھی ہمارے کنٹرول میں نہیں ہوتے, پھر ہم ایسی چیزیں لوگوں کو بھی ایسی ریئیکشن دکھاتے ہیں کہ بعض دفعہ ساری زندگی کے لیے دراڑیں پڑ جاتی ہیں رشتوں میں. کیونکہ دیکھیں زبان سے نکلی ہوئی بات واپس نہیں آ سکتی, اتنی کڑوی کسیلی بات کہہ دی کہ اس کے بعد اس کے دل میں وہ بات رہ گئی. اگر صبر ہو ہمارے اندر تو ہم اپنے آپ کو کنٹرول کر لیں اس وقت کہ نہیں ابھی نہیں مجھے کچھ کہنا. اگر صبر ہو ہمارے اندر تو ہمیں یہ چیزیں اٹھا اٹھا کے پھینکنے اور دروازے سلیم کرنے سے باز آئیں. مشفاق احمد نے بڑی زبردست ایک صبر کی بات کی تھی, مجھے بڑی پسند آئی, کہ وہ کہتے ہیں صبر صرف اس چیز کا نام نہیں ہے کہ انسان ریڈ لائٹ پہ گاڑی کھڑی کر دے, روک لے, یہ صرف صبر نہیں ہے, بلکہ صبر یہ بھی ہے کہ اس کے بعد سٹیرنگ پہ ہاتھ نہ ماریں اور گاڑی میں جو پڑی ہوئی چیزیں ہیں ان کو اٹھا اٹھا کے نہ پٹخیں. آپ رک تو گئے, آپ نے اپنے آپ کو روک تو لیا, لیکن آپ نے سوچا یہ صبر ہے؟ نہیں, صبر یہ بھی ہے کہ اب آپ اٹھا اٹھا کے چیزیں, اب یہ آپ کا ریئیکشن ہے, آپ کس طرح اپنے جوارے سے آپ شو کر رہے ہیں کہ میرے اندر غصہ ہے. یہی تو نہیں کرنا, کنٹرول. ہمیں دیکھو اپنی باڈی پہ خود ہی نہیں کنٹرول رہتا, ہماری باڈی ہمارے کہنے میں نہیں ہے, آؤٹ آف کنٹرول ہو جاتی ہے, ہمیں یہی نہیں پتا چلتا ہم نے ریئیکٹ کیسے کرنا ہے. اور یہی چیز ہے جو نوٹ کی جاتی ہے, یہی نوٹ کی جاتی ہے, اس لیے کہ ایک حدیث میں آتا ہے, بڑی پیاری حدیث ہے, کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب بندہ بیمار ہوتا ہے تو اللہ تعالیٰ اس کی طرف دو فرشتوں کو بھیجتے ہیں اور فرماتے ہیں کہ دیکھو یہ اپنے تیمارداروں سے کیا کہہ رہا ہے, جو اس کی بیمار پرسی کرنے کے لیے آئے ہیں یہ ان سے کیا کہتا ہے, ذرا چیک کرو, حالانکہ اللہ تعالیٰ کو تو سب کچھ کا علم ہے. تو پھر فرشتے آ جاتے ہیں وہاں پہ, پھر اگر وہ تیمارداروں کے ساتھ اللہ کی تعریف کرتا ہے ان کے سامنے اور اللہ کی پاکی بیان کرتا ہے, تو اب یہ فرشتے آ کے اللہ کو بتاتے ہیں, اللہ تعالیٰ پوچھتے ہیں کہ بتاؤ اس نے کیا کہا تیمارداروں سے, تو وہ بتاتے ہیں اللہ اس نے تیری تعریف کی ہے ان کے سامنے. ये नहीं कहा हाय हाय ये क्या बीमारी मेरे नसीब में रह गई थी, दुनिया जहान आराम से घूम रही है, पता नहीं ये मुझे ही लगनी थी, आए मेरे ही लिए रह गई थी, ये दुख मेरे ही नसीब में लिखे हुए थे। इसका मतलब आपके जो बोल रहे हैं ना उसके ऊपर वो नोट हो रहा है। ये सिर्फ बीमारी की वक्त नहीं, हर वक्त में जो हम बोल रहे हैं, जब अल्लाह की तरफ से कोई मुश्किल आई और हमने जो जो फौरन रिएक्ट किया है ना, जो लोगों के सामने किस तरह उसको एक्सप्रेस किया, उसको लिखने के लिए फरिश्ते बैठ गए कि क्या बोल रही है अब ये, अब वो अल्लाह को जाके बता रहे हैं अल्लाह ये कह रही है। अच्छा अब अगर उसने तारीफ की है तो अब वो जाके अल्लाह ताला चाहते हैं कि मेरे बंदे की बात आके इस तरह मुझे रिपोर्ट की जाए, अल्लाह ताला फिर उन फरिश्तों से पता ही क्या कहते हैं, जब वो कहते हैं अल्लाह इसने तेरी तारीफ की, अल्लाह ताला कहते हैं सुनो अगर मैंने अपने बंदे को अब इस बीमारी के बाद अपने पास बुला लिया ना तो मैं उसे जन्नत अता करूंगा, और अगर मैंने इसको शिफा दे दी, अगर मैंने इसको शिफा दे दी तो फिर क्या करूंगा, तो मैं इसके गोश्त और खून को बदल दूंगा और उसके बदले बेहतर गोश्त और खून दूंगा और उसके गुनाह भी माफ कर दूंगा। हाँ दो में से एक ही बात हो सकती है ना, ये बीमारी में ये मेरी तारीफ करता रहा ना फरिश्तों, जो तीमारदार आता था उसके पास में, कभी आपने सोचा जब मैं बीमार होती हूँ तो मेरे तीमारदारों को मैं क्या कह रही होती, तो वो फरिश्ते बैठे सुन रहे हैं और नोट भी कर रहे हैं अपनी बुक्स में, हाय वाय कर रही हूँ या क्या कर रही हूँ या अल्लाह की शिकायतें कर रही हूँ। अब देखो कितना प्यारा अल्लाह ताला का जवाब है इस पे, है कि मैं यानी गोश्त और खून बदल दूंगा और बेहतर कर, यानी और इसको सेहत दूंगा, कि सेहत भी मिल गई और गुनाह को गुनाहों की माफी भी मिल गई। तो देखो हम कितना सारा अजर गंवा देते हैं जब हमें ये बातें ही नहीं पता होती, हम सब्र ही नहीं करते, हम सोचते हैं हमारी जुबान हमारे कंट्रोल में और हमारे आज़ा हम जो मर्जी करें, और अगर घर वाले ज़रा हम ज़्यादा ज़रा डाडी किस्म के लोग हैं तो फिर घर वाले तो हमसे ज़्यादा डरते भी हैं, तो फिर तो खूब ही अपना रोब जमाते हैं, और ज़रा गुस्सा आ जाए तो फिर सबको पता तो चले कि आज मुझे गुस्सा चढ़ा हुआ है, ज़रा पता चले, वरना पता अगर ना चले तो फ़ायदा क्या गुस्से का, तो ज़रा आज इनको दिखाऊं कि मुझे गुस्सा जब आता है ना तो फिर मैं होती कैसी हूँ। तो जब ऐसा होगा तो फिर तो ये बेसब्री है, सब्र कहाँ है फिर। हाँ तो औरतें तो खास तौर पे हम बहुत जज्बाती होती हैं, तो हम सब्र के बगैर फैसले भी कर देते हैं, इधर नाराजगी उधर बैग उठाया चल पड़े, इधर ये हुआ तो उधर रिएक्शन ले लिया और फौरन फौरन फैसले सादिर कर देते हैं कि अब ये नहीं होगा और अब ऐसे नहीं होगा, जबकि अगर सब्र करें तो हम बहुत बड़ा अजर कमा सकते हैं। अगर हम ये बात याद रख रहे हैं ये दुनिया जन्नत नहीं है, मसला ये बनता है जब हम दुनिया को समझ लेते हैं कि ये जन्नत बन जाए, ना कोई प्रॉब्लम हो ना कोई बीमारी आए ना को हमें कोई कांटा भी ना चुभे, इवन ये कि ट्रैफिक भी ना मिले रास्ते में, बिल्कुल हर चीज स्मूथ चले, ऐसा होने का नहीं है, ऐसा नहीं हो सकता। ये तो आप लिख लें, जन्नत अल्लाह ने एक ही बनाई है, ये दुनिया दुनूब से है, दाल नून वाओ यानी हकीर लोएस्ट चीज, हकीर में आप सोचते हो आपके मसलों के हल हो जाएंगे, सारी जिंदगी भी आप मेहनत करते रहोगे ना तब भी ये जिंदगी परफेक्ट नहीं हो सकती, ये जन्नत नहीं बन सकती, इसमें रोजाना कोई ना कोई आपको परेशानी कोई मसला कोई ना कोई नागवार चीज से सामना करना ही पड़ेगा, कोई नेगेटिव चीज आपके सामने आएगी, और बात यही है कि हम क्या करेंगे इसके बाद, हमारा क्या रिएक्शन होगा। देखिए यही सब्र होता है, तो कैसे इब्राहिम अलैहिस्सलाम जो थे उनके जब बेटे के गर्दन पे उन्होंने छुरी रख दी थी उसके बाद उनको ये दर्जात मिले कि फरमाया अल्लाह ताला ने इमाम बना दिया आपको, तो दुनिया का इमामत उनको ऐसे ही नहीं मिली थी, इब्राहिम अलैहिस्सलाम को भी अल्लाह ताला ने इस आजमाइश में डाला, अल्लाह ताला ने उनको यहाँ तक आजमाया कि बेटे के गले पे छुरी रख के दिखाओ तो तब चला के दिखाओ तो तब तुम्हें ये दर्जे मिलेंगे। तो ये जिंदगी में तो आजमाइशें हैं टेस्ट हैं, कभी खुशी दे के आजमाए जाओगे कभी गम दे के आजमाए जाओगे कभी बीमारी से आजमाए जाओगे कभी राहत से आजमाए जाओगे कभी कहीं से कभी कहीं से, लेकिन फिर अल्लाह ताला ने फरमाया जज़ाउहुम बिमा सबरु जन्नतुन व हरीरा, इनके लिए रेशम भी और जन्नत भी है, किस लिए, इन्होंने सबर किया था, ये सबर है और ये सबर इसी को आजमाने के लिए अल्लाह ताला इम्तिहानों को भेजता है, ये दुनिया इम्तिहान की जगह है, इम्तिहान की जगह है ना, सब ये मानते हैं, जब आप इम्तिहान के कमरे में होते हैं तो क्या
3 घंटे का टाइम है, क्या 1 घंटा इम्तिहान होता है या 10 मिनट होता है या 5 मिनट होता है, या सारा टाइम इम्तिहान में होते हैं, सारा टाइम होते हैं ना। तो ये जो कमरा इम्तिहान जिसमें हम हैं ना, इसमें सारा टाइम हम इम्तिहान में है, कोई वक्त ऐसा नहीं है जिसमें इम्तिहान नहीं है, हर वक्त है इम्तिहान, हर वक्त आजमाया जा रहा है। अब इसमें देखा जा रहा है हमारे रवैये क्या हैं। हम तो ये हद तक कर देते हैं, इतने बेसब्रे हो जाते हैं कि हम कहते हैं इसने मेरा हक नहीं दिया, मैं भी नहीं इसका हक दूंगी, वो मेरे हकूक अदा नहीं करती, मैंने नहीं ऐसे करना, ये भी बेसब्री है। आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया कि तुम हक अदा कर दो, जिसका हक तुम पे है तुम उसका हक अदा कर दो, और जो तुम्हारा हक दूसरे के जिम्मे है उसके लिए अल्लाह से दुआ करो, अल्लाह ही चाहेगा तो वो आपको हक दे सकता है आपका, उसके अंदर क्या ताकत है। लेकिन हम इतने बेसब्रे हो जाते हैं, अब मेरे हस्बैंड मेरे साथ नहीं अच्छा करते, मैंने भी नहीं उनके साथ करना, वो मेरे हकूक नहीं अदा करते, मैंने भी नहीं करना, बुरे के साथ बुरा अच्छे के साथ अच्छा, ये हमारा तरीका रह गया। फिर अगर कोई तकलीफ दे बात हो जाए, कोई नागवारी की बात हमारे सामने हो जाए, खास तौर पे आपको पता है कि जब कोई हर्ट कर देता है, ये किसके साथ नहीं होता होगा, हर इंसान के साथ कभी ना कभी ये मरहला जरूर आता है कि वो किसी से तकलीफ पाता है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो लोगों के साथ मिलजुल के रहता है और उनकी दी हुई तकलीफों के ऊपर सब्र करता है, वो उस मोमिन से बेहतर है जो लोगों से कट ऑफ होके रहता है और उनकी दी हुई तकलीफों पे सब्र भी नहीं करता। एक तरीका यह है कि हम कट ऑफ हो जाएं सारी दुनिया से, हम हर्ट होते हैं, मुझे फलां हर्ट करता है, मुझे फलां तकलीफ देता है, मैंने नहीं अब किसी से बात करनी, मिलना ही नहीं है लोगों से। तो आपको पता है आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया वो बेहतर है जो लोगों से मिलता है, उसको तकलीफ पहुंचती है, इसीलिए फरमाया ना हदीस में कि उसको जो लोगों से अजियत पहुंचती है उसके ऊपर सब्र करता है, वो बेहतर है। इसका मतलब अजियत पहुंचेगी, दो बर्तन भी साथ रखे हो तो उनमें से भी एक बर्तन दूसरे से टकराएगा, कोई बात नहीं, कोई मसला नहीं, हम बाद में कर लेंगे इसको, तो दूसरे से टकराएगा एक बर्तन। लेकिन इसकी वजह से हम ये नहीं कर सकते कि हम दुनिया को छोड़ छाड़ के बैठ जाएं। बाज लोग सक्लूजन में चले जाते हैं सिर्फ इस वजह से, लोग मुझे ये कहते हैं, लोग वो कहते हैं, तो लोगों से जो आपको अजियत पहुंचती है उसके ऊपर भी आपको अजर मिलता है, और बल्कि ये तो इतने आला मर्तबे का अजर है कि अल्लाह ताला ने सूरह आल इमरान में फरमाया कि जो अहले किताब हैं और जो मुशरिकीन हैं उनसे तुम्हें अजियत नाक बातें सुननी पड़ेंगी, लेकिन फरमाया फ इन तस्बिरु व तत्तकु फ इन ज़ालिका मिन अज़्मिल उमूर, लेकिन अगर तुम सबर करो और तकवा इख्तियार करो ये बड़े हिम्मत के कामों में से है। यानी अजियत तो पहुंचेगी, चाहे गैर मुस्लिमों से पहुंच रही है, कभी अपनों से पहुंच रही है, कभी दोस्तों से पहुंच रही है, लेकिन ये हिम्मत के कामों में से है, ये बड़े हौसले वाला काम है कि अगर इंसान सबर कर ले। उसका तरीका ये हो सकता है कि इंसान इसका बार बार चर्चा ना करे, तस्करा ना करे। आप इधर बैठे हैं, आपको बताऊं, आपको पता है उसने मुझे ये कहा, फिर वो आया उसको बताऊं, उसने मुझे ये कहा, फिर इसने मुझे ये कहा। हम बाज़ दफ़ा लोगों की तरफ से जो अजियतें मिलती हैं उनको नंबर 1 प्रायोरिटी बना लेते हैं ज़िंदगी की, जिसकी वजह से हम खुद भी अजियत में रहते हैं और लोगों को भी अजियत में रखते हैं। मसलन कोई सास बहू का झगड़ा हो गया, कहीं नंद भाभी का हो गया, कहीं हस्बैंड वाइफ का हो गया, कई तरह के वो होते रहते हैं, कहीं आप उनकी बातों से आपको तकलीफ पहुंच गई, उसके बाद क्या है, उनको सर पे ना सवार कर लें कि जिंदगी की बस प्रायोरिटी यही है, अब बस ये इसी के गिर्द मेरी जिंदगी घूमती है। नहीं, अपनी जिंदगी में कोई गोल्स, कोई कंस्ट्रक्टिव वर्क, कोई आपके पास डायरेक्शन होनी चाहिए, उस तरफ को चलें। ये क्या छोटे छोटे मसले अपनी जिंदगी के, जिंदगी मौत के मसले बनाए हुए। याद रखें जिसको आखरत का गम लग जाता है और उसका उसकी फिक्र लग जाती है ना, उसके लिए ये मसले कुछ नहीं रहते। ऐसे ही है जैसे कि अगर जो उंगली पे चोट लगी हुई है किसी के, कट लग गया, वो आपको दिखा रहा है आज देखो मेरी उंगली पे कट लग गया, और किसी की टांग कट जाती है तो उसको उंगली भूल ही जाएगी। इसी तरह ये छोटे छोटे मसले हैं, ये इतने पैटी मसले हैं जिनको हमने इतना रोग बना लिया, मेरी दोस्त ने मेरे से ऐसे बात की, उसने मुझे ये कह दिया, दिनों तक मूड ऑफ करके बैठे हुए, अब वो गम है कि जा ही नहीं रहा, मेरे ससुराल ऐसे हैं, वो मेरे साथ ये करते हैं वो करते हैं। ओ भाई निकलो इनसे, इन मसलों में जिंदगी नहीं गुजारो, ये आप अपनी जिंदगी को वेस्ट कर रहे हो, अपनी कोई और तरजीहात बनाओ। आप बुलंद मकसद के लिए पैदा किए गए हो, इन छोटी छोटी चीजों के लिए थोड़ी पैदा किए गए। फिर हम करते क्या है कि वो छोटे मसले को लेके अब जब हम इधर उधर फोन करते हैं, घंटे घंटे लोगों के साथ बातें करते हैं और उनको बताते हैं, उनका भी वक्त जाया करते हैं, और क्या होता है, वो जख्म हरा रहता है, अपने आप को भी तकलीफ में रखते हैं। और बाज लोग सोचते हैं अच्छा मैं अपने अंदर रखूंगी, वो अंदर रखते हैं और कूड़ते जाते हैं, पालते जाते हैं उसको, प्यार से जैसे बच्चा पाल रहे होते हैं ना, उसको पाल पाल के इतना बड़ा कर देते हैं कि एक दिन फट पड़ते हैं, वो भी बेसब्री है। साथ साथ सफाई करो ना, साथ साथ साफ करो। एक तो ये याद रखें कि लोगों को जो बताने वाली बात है वो भी गलत है। हर वक्त लोगों के साथ बैठ के मेरा मियाँ ऐसा है, जिधर बैठे उधर मियाँ के तस्करे, वो अगर ऐसा है तो अगर आप इसके ऊपर सब्र करें तो वो बेहतर है, इसलिए कि आप नहीं जानते अगर आपको कोई और आदमी मिलता तो हो सकता था इससे भी वर्स्ट होता। अब देखें जो चर्चे करने हैं ना उसकी वजह से क्या होता है, हदीस की रोशनी में आपको बताती हूँ। अब्दुल्ला बिन मसूद से रिवायत है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस पे फकर व फाका आया और उसने उसे लोगों के सामने बयान किया उसका फकर व फाका कभी खत्म नहीं होगा। हाय हमारे हालात, हम तो हमारे पास तो कुछ है ही नहीं, हम तो ऐसे ऐसे। बाज़ लोग इस चीज़ को भी, इसकी भी शो ऑफ करते हैं, उसका फकर व फाका, उसकी मोहताजी कभी नहीं ख़त्म होगी। इसी तरह जो अपने मसले हर वक्त लोगों को बताते रहते हैं उनके मसले कभी नहीं ख़त्म होंगे। और फरमाया जिस पर फकर व फाका आया और उसने उसे अल्लाह के आगे बयान किया कि अल्लाह मेरे ये मोहताजी है, मेरे ये मसला है, तो करीब है कि अल्लाह उसको जल्दी या बदेर रिज़्क़ अता फरमा देगा। देखिए अगर आपने अपनी हाजत किसके सामने रखी, अपना प्रॉब्लम किसके सामने रखा, अल्लाह के आगे, तो होगा क्या, अल्लाह आपका प्रॉब्लम सॉल्व कर देगा। लेकिन अगर आप लोगों को बताते रहे अपना प्रॉब्लम, चाहे वो घर के मसले हैं, उसने मुझे हर्ट किया, उसने मुझे ऐसे किया ऐसे किया, वो सिर्फ उस वक्त बता दें जब आपने किसी से मशवरा लेना हो, सलाह लेनी हो किसी से, कोई आपका मसला हल कर सकता हो, कोई ऐसी बात हो। अदरवाइज हर एक के सामने अपना रोना रोते रहना, लोग आपसे तंग आ जाएंगे और आपके मसले भी नहीं हल होंगे। उससे बेहतर है अल्लाह के आगे खड़े हो, दो रकत नमाज पढ़ो और उसके बाद अल्लाह के आगे रो और उससे कहो कि मेरा मसला हल करें, क्योंकि मसले हल करना उसके हाथ में है, किसी और के हाथ में नहीं है। ठीक है, तो दूसरों को भी नहीं बताना। अब ये जो अंदर पालने वाली बात है और एक दिन फट पड़ने वाली बात है, इसका क्या सलूशन है? अब हम कहते हैं अगर हम बताएं ना तो हम अंदर अंदर घुटते रहते हैं। घुटो नहीं, अंदर अंदर साफ करो, अंदर सफाई करो। एक तो देखें जब आप अपने प्रायोरिटी स्ट्रेट करते हैं ना, जब आप आखरत को अपना गम बना लेते हैं तो वैसे भी ये चीज़ें आपको भूल ही जाएंगी क्योंकि आपको कुछ और तरफ आपका ध्यान लग गया। लेकिन जब आप अंदर इसको ग्रो करते हैं, यानी रोज़ उसको पानी देते हैं, रोज़ उसका सोचते हैं, रोज़ अच्छा इसने ऐसे किया था, फिर बात याद आ गई, फिर ऐसे किया, तो फिर वो अंदर ग्रो करता है। उसको भुलाने की कोशिश करने, इसकी एक सूरत ही हो सकती है कि इंसान उसको माफ़ करते। देखें अब हम ये जब कहीं जाते हैं ना रेस्टोरेंट वगैरह में, तो उन्होंने नैपकिन रखे होते हैं, आप नैपकिन लेके यहाँ पे रखते हैं, क्यों? कपड़ों पे धब्बा ना पड़ जाए। कपड़ों की कितनी फिक्र है कि मेरे कीमती कपड़ों पे धब्बा ना पड़ जाए। दिल क्या कपड़ों से भी ज़्यादा बेकीमत है कि इसके ऊपर धब्बे पड़ने की कोई फिक्र नहीं है, कि ये भी तो धब्बे हैं। जब इसमें नफरतें, कीने, बोग्स, फलां से फलां की बदगोई, फलां की सब चीज़ें इसके अंदर भरी हुई हैं, तो आपने गार्बेज नहीं पाला हुआ क्या? कपड़ों की आपको फिक्र है कि ये मैले ना हो जाए, दिल की फिक्र नहीं कि ये गंदा हुआ है, इसमें सारा गंद भरा हुआ, इसको भी साफ कर लूँ। उसको साथ साथ सफाई करें, साथ साथ उन चीज़ों को निकाल लें। मैंने अल्लाह तेरे हवाले कर दिया, अल्लाह तू मुझे इसका अजर देना। जब आप ये कर लेंगे तो अल्लाह ताला आपके दिल को संभालेगा। ये भी सब्र है कि इंसान उस वक़्त अल्लाह के हवाले करके मुतमईन हो जाए, ना कि उस गम को लेके चलता रहे और वो कभी ख़त्म ही ना हो, ये ना करें। तो और ये भी लोग बाज़ दफ़ा कहते हैं हमसे तो सब्र होता ही नहीं है, हमें नहीं पता। अगर आप ये कहते रहेंगे ना मुझसे नहीं होता तो नहीं होगा। मैंने क्या बताया, आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, जब कोई कोशिश के साथ सब्र करता है तो अल्लाह देता है सब्र। देखिए आप अंबियाए कराम भी तो इंसान ही थे ना, फरिश्ते तो नहीं थे, और आपने अभी बताया किसका सब्र जो है ज़र्बुल मिसल है, अय्यूब अलैहिस्सलाम का ना। उनको भी लोगों ने हर्ट किया था, جس وقت کہ ان کا مال ان سے ختم ہو گیا بالکل, مال جانور سب مر گئے, اولاد مر گئی, بیویاں سب چھوڑ کے چلی گئیں سوائے ایک کے, جسم کے اندر اتنی بیماری ہوئی کہ کیڑے پڑ گئے, اس وقت لوگ کیا کہنے لگے, اگر اس میں کوئی خیر ہوتی تو بھلا اس کا یہ حال ہوتا, ضرور اس کے اندر کچھ ہوگا ہی ایسا کہ یہ ایسا پڑا ہوا, تب وہ نہیں ہرٹ ہوئے. لیکن انہوں نے کوئی اور شکایتیں نہیں کی, ربی انی مسانی یدرو وانت ارحم الراحمین, اللہ مجھے تکلیف چھوئی ہے اور تو رحم کرنے والوں میں سب سے زیادہ رحم کرنے والا ہے. کیا یعقوب علیہ السلام کو تکلیف نہیں پہنچی تھی؟ کس سے پہنچی تھی تکلیف ان کو؟ اپنے ہی بیٹوں سے. پھر کیا کیا انہوں نے؟ اس سے زیادہ قریبی اور کون سا رشتہ ہو سکتا ہے اور پیارا؟ ہاں اپنی اولاد سے تکلیف پہنچی تھی, تو ان کی بات ہے نا, فصبر جمیل انما اشکو بثی وحزنی الی اللہ, میں تو اپنی فریاد اپنی شکایت اپنے اللہ کے سامنے ہی رکھتا ہوں, مجھے نہیں کسی سے شکایت کرنی. کیا سیکھتے ہیں ان کی زندگیوں سے ہم؟ کہ ان کو بھی تکلیفیں اپنوں سے ہی پہنچی تھی, غیروں سے نہیں. یوسف علیہ السلام کو تکلیف پہنچی تو اپنے بھائیوں سے پہنچی. ہاں انہوں نے تو فرمایا تھا کہ مجھ سے تو جو محبت کرتا ہے, اگر کوئی کوئی آزمائش آ جاتی ہے میرے اوپر تو میرے سے تو محبت ہی نہ کرو. اتنی ان کے اوپر آزمائشیں آئی تھیں. پیغمبروں کی زندگیاں دیکھیں تو سب سے زیادہ آزمائشیں تو ان کے اوپر آئیں. پھر کیا سیکھتے ہیں ہم؟ ان کا ریئیکشن کیا ہوتا تھا؟ لوگوں کو بٹھا بٹھا کے داستانیں سناتے رہتے تھے, کہانیاں کرتے رہتے تھے. ان کے مشن اور تھے نا, پروڈکٹیو لائف تھی. یہ فارغوں کا معاملہ ہوتا ہے کہ بس جو کوئی کام تو ہے نہیں, اب ڈپریشن میں ہم چلے گئے. ڈپریشن میں کیوں چلے گئے؟ اس لیے کہ آپ اسی چیز کو پالتے جا رہے ہیں اور سوچتے جا رہے ہیں اور اسی غم میں گھلے چلے جا رہے ہیں. تو اس چیز سے نکلنا ہے. اور صبر انسان کو کس صورت میں آ سکتا ہے, آسان ہو سکتا ہے؟ اب میں یہ آپ کو بتائیں کہ کچھ چیزیں اگر آپ اپنے پلے باندھ لیں اور ان کو سوچیں تو یہ جو ہے نا, ہم نہیں صبر کر سکتے, ہم سے نہیں, بڑا مشکل کام ہے. مشکل ہے لیکن ان لوگوں کے لیے آسان ہو جاتا ہے جو ان کچھ سٹیپس آپ کو, کچھ پوائنٹس آپ کو بتاؤں گی جو ان کے اوپر غور کریں اور ان کو سوچیں. سب سے پہلی بات, پہلا پوائنٹ یہ ہے کہ جب آپ کسی سے بے حد محبت کرتے ہیں, بے حد محبت کرتے ہیں, وہ آپ کو دنیا میں سب سے زیادہ عزیز ہوتا ہے. پھر اگر وہ آپ کو کوئی چیز دیتا ہے, کوئی بھی تحفہ دیتا ہے, تو آپ یہ نہیں دیکھتے اس تحفے کی قیمت کیا ہے, آپ یہ نہیں دیکھتے یہ تحفہ میرے کام آنے والا یا نہیں آنے والا, آپ یہ نہیں دیکھتے کہ یہ تحفہ کیسا ہے, کیسی ریپنگ ہے, کیا ہے. آپ کیا دیکھتے ہیں؟ دیا کس نے ہے؟ یہ جس سے مجھے اتنی محبت ہے نا کہ بس اس نے کچھ بھی دے دیا تو یہ مجھے پیارا ہے. جس کو اللہ سے ایسی محبت ہو, پھر اس کو چاہے غم آئے, چاہے خوشی آئے, چاہے اس کو راحت ملے, چاہے اس کو تکلیف ملے, چاہے اس کو بیماری آئے, چاہے صحت ملے, وہ ہر حال میں کہتا ہے دیا کس نے, کس نے دیا ہوتا؟ سرب نے, میرے سر آنکھوں پہ, مجھے اس سے محبت ہے, اس کی طرف سے جو آئے وہ قبول ہے. پھر وہ شکوے گلے نہیں کرتا, پھر وہ صبر کرتا ہے, اس کو تب صبر آ جاتا ہے, اس لیے کہ محبوب کی طرف سے ہے. دوسری چیز, یہ یقین اپنے اندر, یہ بھروسہ, یہ ایک پختہ کر لیں اپنے اندر کہ میرا رب جو کرتا ہے اس میں خیر ہی ہوتی ہے, بیدک الخیر, میرا رب جو بھی کرتا ہے سوائے خیر کے کچھ نہیں ہے. آپ کو کبھی یہ شک ہوتا ہے کہ آپ کی امی آپ کو زہر دے دیں گی؟ کسی کو آج تک یہ شک ہوا؟ نہیں نا, کسی کو بھی نہیں ہوا. واقعی تو پھر اللہ, ایک ماں, ایک ماں جتنی محبت ہے اس کے اندر, اللہ 70 ماؤں سے زیادہ محبت کرتا ہے, وہ آپ کو زہر دے دے گا کیا؟ آپ سے برا کرے گا کیا؟ ایک ماں اپنے بچے سے نہیں برا کر سکتی, وہ کر سکتا ہے جس کو یہ بھروسہ ہو کہ وہ 70 ماؤں سے زیادہ محبت کرنے والا ہے, وہ کیسے یہ سوچ سکتا ہے کہ اس نے میرے ساتھ برا کیا؟ نفس تو فوراً مطمئن ہو جاتا ہے, اللہ تو نے کیا, تجھ سے زیادہ مجھ سے کون محبت کرتا ہے, تو تو 70 ماؤں سے زیادہ محبت کرنے والا ہے, تو اللہ تو میرے ساتھ جو کرے گا اچھا ہی ہوگا, وہ اچھا ہی کرے گا. आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अल्लाह ताला किसी के लिए जो भी फैसला करता है उसमें उसके लिए भलाई ही होती है। सुभान अल्लाह, तो फिर दिल कितना मुतमईन हो जाता है। फिर कुरान कहता है आसान तकरा हो शैयम व हुआ खैरुन लकुम, हो सकता है तुम्हें कोई चीज़ बुरी लगती हो लेकिन उसी में तुम्हारे लिए भलाई है। तो एक और इसमें कहानी आपको बताती हूँ, सईद बिन मुसैब बयान करते हैं लुकमान अलैहिस्सलाम की कहानी कि लुकमान अलैहिस्सलाम ने एक दफ़ा अपने बेटे से नसीहत की उसको कि बेटा याद रखो जो चीज़ भी अल्लाह की तरफ से होती है उसमें खैर ही खैर होती है। तो बेटे ने कहा कि अच्छा ये बात तो प्रूव करने की ज़रूरत है और इसका प्रूफ ये है कि आप मुझे कहीं से कुछ दलील दें, कुछ लाके दें इसको, कोई ऐसी बात ऑथेंटिसिटी इसकी, मैं कैसे मान जाऊं। उन्होंने कहा चले ठीक है इस ज़माने के जो पैगंबर हैं उनके पास चलते हैं। तो बेटा ने कहा ठीक है, दोनों निकल पड़े। सफ़र लंबा था, गधे लिए, पानी लिया, खाना लिया और एक सहरा में गुजर रहे थे। गर्मी बहुत हुई, पानी भी ख़त्म हो गया, खाना भी ख़त्म हो गया, सब ख़त्म हो गया और जा रहे हैं जा रहे हैं। दूर उनको ना एक आबादी सी के निशान से नज़र आए लुकमान अलैहिस्सलाम को, देखा एक जगह से धुआं उठ रहा है और कुछ स्याह सी चीज़ है। उन्होंने कहा जो काले काले हैं ये लगता है दरख्त हैं और धुआं उठ रहा है, कोई आबादी ही है यहाँ पे, चलो उधर चलते हैं। जब वो उधर को चलने लगे तो एकदम बेटे के पैर में एक हड्डी चुभ गई जो नीचे से गई और ऊपर निकल गई और बेटा तो वहीं बेहोश हो गया। लुकमान अलैहिस्सलाम ने उसके पैर से हड्डी अपने मुंह से निकाली और रोने लगे, आंखों से आंसू बह रहे हैं। और जब आंसू बेटे के ऊपर गिरे तो उसको होश आ गया और बेटे ने होश में आके कहा आप तो रो रहे हैं, इसमें भी भला कोई खैर है? उन्होंने कहा रोना तो मेरा इसलिए है कि मैं एक बाप हूँ और इसमें भी कोई खैर है। उसने कहा अच्छा ठीक है, तो चल पड़े उठे। तो लुकमान अलैहिस्सलाम क्या देखते हैं कि एक सफ़ेद कपड़ों में कोई है और कोई घुड़सवार है जो तेज़ी से निकल गया। और फिर एक आवाज़ आती है तुम लुकमान हो? कहते हैं हाँ। आवाज़ आई तुम्हारा बेटा क्या कह रहा था? कहते तुम कौन हो? कहते मैं जिब्राइल हूँ और मैं इस वक्त इस बस्ती के ऊपर अल्लाह के हुक्म से अजाब दे के आ रहा हूँ और आप लोग उस बस्ती की तरफ जा रहे थे, आप उस बस्ती की तरफ जा रहे थे, मैं उधर अजाब देकर आया हूँ और आपका बेटा कुछ कह रहा था। क्या कह रहा था बेटा? कि अल्लाह के हर काम में खैर होती है, इसकी दलील बताओ। दलील मिल गई, अल्लाह ने कैसे रोक दिया यहाँ पे और फिर उन्होंने उनके पर मारने से पानी भी और खाना भी वहाँ पे मुयस्सर हो गया, उनके भर गए उनके जो बर्तन थे। देखें अल्लाह ताला दिखाता है कि देखो अल्लाह के हर काम में खैर। अब हमारा प्रॉब्लम यह है कि हम तो जान नहीं सकते क्योंकि हमारे अंदर इतनी ना इल्म है, ना अकल है, ना हिकमत है, ना हम फ्यूचर को देख सकते। हमें वो एकदम लगता है कि ये क्या हो गया, कि हमें अगर ये यकीन हो जाए ना कि खैर ही खैर है तो फिर हमें कोई मलाल नहीं होगा। जैसे एक इंसान अपने आप को सर्जन के सामने डाल देता है, उसको पता है इसके हाथ में औजार है, मुझे काटेगा पीटेगा, सुइयां भी हैं, क्या क्या चीज़ें, खुशी से उसके सामने लेटा हुआ। क्यों? इसको भरोसा है, यकीन है कि ये मेरा इलाज करने लगा है। जिसको ये यकीन अपने रब पे हो जाएगा ना फिर उसको शिकायत नहीं रहेगी, डॉक्टरों से कौन शिकायत करता है। तो ये चीज़ है कि इंसान अपने अंदर ये पैदा करे। फिर अगली बात ये जान ले कि अल्लाह ताला हकीम है, उसके हर फैसले में हिकमत है, उसकी हर तदबीर मेरी तदबीर से बेहतर है, उसकी प्लानिंग मेरी प्लानिंग से बेहतर है। तो देखें जब इंसान को ये यकीन है कि वो हकीम है और अलीम है, हिकमत उसी के फैसलों में, मेरे पास हिकमत थोड़ी है, तो फिर उसको कोई मलाल नहीं होता, फिर वो उसको दुख नहीं होता, फिर वो ठीक है तकलीफ़ एक अंदर होगी कि हाँ ये मुसीबत मेरे ऊपर आई है लेकिन अल्लाह से शिकायत नहीं होगी। रहमकल्ला। देखिए जो सब्र हमसे मतलूब है ना, वो जैसे मैंने आपको बताया लुकमान अलैहिस्सलाम रोए भी, याकूब अलैहिस्सलाम भी इतना रोए थे कि उनकी पूरी जिंदगी में उनकी आंखें जाती रही थी, रोने में भी कोई मसला नहीं है, या दिल में दिए दुख होना कि ये मेरे ऊपर तकलीफ आई है, इसमें भी कोई ऐसा मसला नहीं है। देखिए सब्र के जो ना लेवल्स हैं, जो लीस्ट सब्र हमसे मतलूब है उसको मैं आपको एक मिसाल से बताती हूँ तो आपको समझ आएगी। ये आप छोटे छोटे बच्चों को, जो टॉडलर्स होते हैं, इनको जब डॉक्टर के पास शॉर्ट्स लगवाने लेकर जाते हैं, तो शॉर्ट लगाने के बाद वो डॉक्टर को कैसे देखते हैं? ऐसे देखते हैं कि ये बहुत बुरा है, इसके पास दोबारा नहीं लेकर आना, ये मेरा दुश्मन है। हाँ, ऐसे देखते ना, उनको ये पता ही नहीं है कि इसमें कोई खैर है या इसने कोई मेरे साथ भलाई की, उसको बिल्कुल नहीं अंदाजा। तो उसकी आंखों में आंसू होते हैं और उसको एक शिकायत होती है कि ये डॉक्टर ने अच्छा नहीं किया मेरे साथ ना। अच्छा, फिर दूसरा एक और बच्चा जो थोड़ा बड़ा होगा, इतना 10-12 साल का एक बच्चा, वो जब डॉक्टर के जाता है, अब उसको समझ है कि नहीं, ये जो है ना शॉर्ट मेरे लिए सही है, लेकिन तकलीफ उसको भी है, दिल में तकलीफ है कि हाँ ये शॉर्ट लगेगा, लेकिन ठीक है, मेरी अपनी भलाई का, वो शॉर्ट लगवा लेता है, कुछ थैंक यू भी बोल देता है मुँह से। फिर एक एडल्ट है जो समझदार है, वो अपना बाजू डॉक्टर के आगे करता है, उसको ये नहीं कि शॉर्ट लगेगा, उसको ये है कि शुक्र है मेरा इलाज हो रहा है, मेरी ये बीमारी दूर हो जाएगी। ये तो दिल की गहराइयों से डॉक्टर का शुक्रिया अदा करता है। ये जो तीन है ना, ये तीनों सब्र के डिफरेंट स्टेजेस। पहला बेसब्री है। पहला क्या है? बेसब्री। ये हमारे अंदर नहीं होना चाहिए कि हम अल्लाह को ऐसे देखें कि तूने हमारे पर मुसीबत भेजी है ना, अस्तग़फ़िरुल्लाह नऊज़ुबिल्लाह, कि तूने ये अच्छा नहीं किया, जैसे वो बेबी कर रहा है। दूसरा स्टेज है सब्र का लीस्ट लेवल, लीस्ट लेवल, कि दिल के अंदर तो है तकलीफ, लेकिन समझ आ रही है कि हाँ मेरे लिए बेहतर ही है, ये है लीस्ट। और एक वो लेवल है कि इंसान ये कहे कि हाँ अल्लाह ने मेरा इलाज करने के लिए तो भेजी ये तकलीफ, ये है आला मर्तबा। ये है कि राजी हूं कि हाँ अल्लाह जो कर रहा है, और दिल की गहराइयों से बल्कि उसका शुक्रिया, अल्लाह तेरा शुक्र है कि तूने मेरे साथ ये किया, तो मेरे साथ कोई भलाई की है तूने, ये आला मर्तबा है। तो ये तीनों स्टेजेस समझ जाएंगे ना आप, तो आपको समझ आ जाएगा कि हम अभी बच्चे ही हैं, या अभी हम इतने से बच्चे हैं जो जिसको 10-12 साल के, जिसको थोड़ी सी समझ है, या हम वो हैं जो अल्लाह को समझता है, जानता है और उसको पहचानता है कि मेरा रब कैसा है। इन तीनों में से हम कौन से हैं? फिर इसी तरह जब सबर करें तो ये सोच के करें कि मेरा रब ये मेरे लिए ऐसी खैर कर रहा है कि इससे मेरे दर्जात बुलंद होंगे, इससे मेरी खैर बाहर आएगी। देखें, आप गन्ना है उसके अंदर रस होता है, लेकिन उसके रस से फ़ायदा आप तभी उठा सकते हैं जब उसको मशीन में डालते हैं और वो स्क्वीज़ होता है, वो स्क्वीज़ होता है तो रस निकलता है, तो तब आपकी प्यास बुझती है। इसी तरह हमारी जो खूबियाँ हैं ना, निखर के तब बाहर आती हैं, जब कोई मुश्किल आती है तो हम निखर जाते हैं, अल्लाह ताला निखार के हमें एक नया इंसान बना देता है। जो देखा है आपने, जो लोग मुसीबतों से गुजर के कुछ बनते हैं वो कितने पुख्ता होते हैं, और जो लोग छुई मुई होते हैं, उफ उफ, कभी उन्होंने कुछ चीज़ देखी नहीं, बस इतनी सी आ गई, वो तो बस जल्दी ही टूट जाने वाले होते हैं। तो अल्लाह आपको पक्का बनाना चाहता है, उसके लिए पक्का बर्तन करने के लिए धूप चाहिए, तब वो पकता है। तो अल्लाह ताला आपको मौसमों से गुजार के, उतार चढ़ाव से गुजार के पक्का करते हैं, अपने काबिल बनाते हैं। फिर इसी तरह एक और ये बात है जो इब्ने अब्बास फरमाते हैं कि हर मुसीबत में तीन नेमतें हैं। अगर आप ये भी बात याद रखोगे तो आपके लिए सबर करना आसान हो जाएगा। जब कोई मुश्किल आए, इस बात को याद करें जो इब्ने अब्बास ने फरमाई कि हर मुसीबत में तीन नेमतें हैं। जी, किस आपके ऊपर कोई भी तकलीफ आए ना, तो आप इन तीन बातों को याद करें। नंबर वन, इससे ज्यादा बड़ी मुसीबत भी आ सकती थी। जो भी मुश्किल आई तो इससे ज्यादा बड़ी भी मुश्किल आ सकती थी। टायर पंक्चर हो गया, ओह ये क्या SHIT, और ये क्या होगा? नहीं, उस वक्त ये सोचो कि अल्लाह माफ करे, कोई एक्सीडेंट भी हो सकता था, कोई और भी चीज़ों से, अल्लाह ने पता नहीं आगे कोई मुसीबत थी जिससे मुझे बचा लिया, यहाँ पे खड़ा कर दिया है मुझे, है ना। तो ये कोई बड़ी, अब मुझे याद है मेरा बच्चा, बेटा छोटा सा था, तो एक दिन मुझे आगे कहता है कि माँ मेरे कान में दर्द हो रही है ना, तो मैंने कहा ये मेरा बच्चा, तो कह रहा है नहीं अल्हम्दुलिल्लाह दूसरे में नहीं हो रही। तो मैंने कहा अच्छा, मैंने फिर सोचा कि वाकई ये कितनी सोचने की बात है कि दोनों में भी तो हो सकती थी। तो देखिए, इंसान फौरन सोचे कि इससे बड़ी भी कोई मुसीबत आ सकती थी, तो अल्लाह ताला ने मुझे किसी बड़ी मुसीबत से बचा लिया। नंबर टू, उन्होंने बात बताई कि दुनिया के मामले में आई, दीन के मामले में नहीं आई। अगर जॉब चली गई है तो फिर क्या है, शुक्र है जॉब गई है, नमाज नहीं चली गई, जॉब तो आती जाती चीज है, एक नमाज भी चली गई जो जान बूझ के अगर चली जाए तो क्या होगा, एक हुक्म जहन्नुम के अंदर रोशन हो जाता जो 80 साल के बराबर है। हाँ, जो सूरह नबा में एक हुक्म का बताया गया। आप देखें तो इंसान ये सोचे कि शुक्र है दुनिया के मामले में सेहत का मामला है, ये मामला है, लेकिन ईमान तो सलामत है ना मेरा, ईमान चला गया तो सब चला गया। शुक्र है कि दुनिया के अंदर आई है, दीन में नहीं आई। नंबर 3 चीज क्या है कि इंसान ये सोचे कि यहां पे आ गई इस जिंदगी में, आखरत की जिंदगी में नहीं आई। दुनिया की जिंदगी में आ जाना, देखें दुनिया कितनी कलील है कि पानी का बुलबुला, कितनी जिंदगी होगी 70-80 साल की, और वो कितनी जिंदगी है, इनफिनिट लाइफ। अगर उसमें कोई मुसीबत आ जाती है तो वहां की तो मुसीबतें बाकी रहने वाली भी हैं और शदीद भी हैं, है ना। तो यहां पे आ गई, शुक्र है कम से खलासी हो गई मेरी। जैसे कि आपको मसलन है कि कोई बड़ी बीमारी की जगह छोटी सी खांसी आती है तो आप कहते हैं चलो शुक्र है, बड़ी रिपोर्ट में कोई बड़ी चीज नहीं निकल आई मेरी, कोई बड़ा मसला नहीं निकल आया, तो आप उसके ऊपर शुक्र अदा करते हैं ना। तो ये दुनिया की जिंदगी क्या है, एक बड़ी प्यारी मिसाल किसी ने दी थी दुनिया की जिंदगी की, मुझे इतनी पसंद आई, आपके साथ शेयर करते हैं। उन्होंने कहा दुनिया की जिंदगी ऐसे है जैसे आपने कभी बेबीज को उछाला ना एयर में, ऐसे ऊपर करते ना उछालते हैं, तो आप बच्चे को ना ऊपर उछालते हैं जब, तो उसकी शक्ल क्या बन जाती, ऐसे हो जाती ना, फिर आप उसको फौरन हाथ में पकड़ लेते हैं, आपके हाथ में आ जाता है वो जो ऊपर गया और ऐसे हुआ है ना, ये दुनिया की जिंदगी है। आप अल्लाह के पास से गए और वापस उसी के हाथों में आ गए, और इतनी सी देर के लिए, ये दुनिया की जिंदगी जिसमें आप पैनिक कर गए ये क्या हो गया, तो उसको ये नहीं पता कि मैं वापस उसी के हाथों में हूं। हाँ, इतनी छोटी के अंदर अगर कोई तकलीफ आ भी गई तो कितनी होगी, कितनी होगी, अगर पूरी जिंदगी के लिए भी आ जाए तो कितनी होगी बताओ, 50, 60, 70, 80, 90 साल, इससे ज्यादा तो नहीं हो सकती। वो सारी जिंदगी तो नहीं किसी को तकलीफें हो सकती, चलो सारी जिंदगी भी हो गई तो इतनी होगी, और आखिरत की तकलीफ, तो शुक्र अदा करो। इसकी ये 3 नेमतें आई, हर मुसीबत है शुक्र अदा करो, यहीं पे थी, आखरत में नहीं आ गई, वहां पे आती तो हम कैसे बर्दाश्त करते, वहां का तो एक एक जो जहन्नुम की तरफ का एक झोंका भी बर्दाश्त नहीं कर सकते। फिर एक और चीज इसके अंदर कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बेहतरीन इबादत है कि बंदा इंतजार करे अल्लाह की तरफ से आसानी का, अच्छे दिनों का। यानी जब इंसान के ऊपर कोई मुसीबत आए तो ये भी आपको सब्र करने में हौसला देगा कि ये मेरी इबादत है कि मैं अल्लाह से एक्सपेक्ट करूं, उम्मीद रखूं, इंतजार करूं कि दिन अच्छे जरूर आएंगे। आप घर बैठे इबादत कर रहे हैं, कुछ भी नहीं कर रहे, लेकिन आपके ये जो दिल के अंदर ख्याल है ना कि मैं इंतजार करता हूँ कब मेरा रब मेरे लिए अच्छे दिन भेजेगा, और वो जरूर भेजेगा, उसका जो होप करना, मायूस नहीं हुए और उम्मीद में रहना, उन दिनों का इंतजार करना, ये बेहतरीन इबादत करार दिया आप सल्लल्लाहु अलैहि वसल्लम ने। तो इसका मतलब है कि जब आप मायूस नहीं होते और उनका इंतजार करते हैं तो आप इबादत कर रहे हैं, कुछ ना किए बगैर भी इबादत का अजर, सुभान अल्लाह। क्योंकि अल्लाह तआला को तो जैसा गुमान करोगे वैसा ही पाओगे ना। फिर मैंने आपको जैसे बताया कि सबर वालों का अजर बेहिसाब अल्लाह तआला देगा, तो ये भी अगर आप सोचेंगे कि मैं मेरा बेहिसाब अजर मिलेगा मुझे और मैं बगैर हिसाब किताब के चली जाऊंगी, तो ये भी आपको सबर करने में मदद देगा। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह ताला फरमाते जब मेरे किसी बंदे पर कोई मुसीबत उसके बदन में, उसकी जान में यानी, या माल में या औलाद में आती है और वो बेहतरीन सबर के साथ उसका इस्तकबाल करता है कि मुसीबत आई है और सबर के साथ इस्तकबाल करे, तो मुझे शर्म आती है कि मैं कयामत के दिन उसके लिए तराजू कायम करूं, या मैं उसका नामा आमाल खोल के रख दूं उसके लिए कि तूने ये क्यों किया, ये क्यों किया, मैं कैसे करूंगा जब दुनिया के अंदर वो सबर करता रहा मेरी भेजी हुई तकलीफ के ऊपर, सुभान अल्लाह। फिर देखें गुनाहों का कफारा हो जाता है, इंसान अब कोई मुश्किल आई सबर किया, गुनाहों का कफारा हो गया। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मुसलमान को जो भी मुसीबत पहुंचती है तो वो उसे अल्लाह ताला उसके गुनाहों का गफारा बना देते हैं, यहां तक कि अगर कांटा भी चुभे, और हमें तो जब लोगों की चुभती हुई बातें होती है तो कांटों से बहुत ज्यादा होती है ना, है ना। तो वो तो कांटों से बहुत ज्यादा होती है, जब किसी की वो प्रिक होती है ना, किसी की बात हर्ट करती है दिल में, तो वो बहुत ज्यादा होती है, कांटे से ज्यादा तकलीफ होती है। तो सोचो उस पर कितने गुनाहों की माफी हो गई। फरमाया तो इससे भी उसके गुनाह माफ हो जाते हैं। और आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मुसलमान को अगर कोई बीमारी आती है, यहाँ कोई फिक्र है, अब कोई फिक्रें हमें कितनी लगी रहती हैं, कोई फिक्र आ गई, कोई गम आ गया, कोई तकलीफ पहुंची, हत्ता कि अगर कांटा भी चुभता है तो इसे अल्लाह ताला उसके गुनाहों को माफ करने का जरिया बना देते हैं। तो फिर आप ये सोचा करें कि अगर ये कोई मुश्किल आई और मैंने इसमें सब्र किया तो ये भी मेरे गुनाहों की माफी का जरिया बन जाएगा। इस तरह से सब्र करना थोड़ा आसान हो जाएगा। मगर याद रखें, कभी जिंदगी में अपने लिए मांगे नहीं कि मुझे अब कोई मुश्किल आए तो फिर मैं सब्र करूँ। या इससे आप सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया। बल्कि एक सहाबी सब्र की दुआ कर रहे थे कि अल्लाह मुझे सब्र दे, तो आपने फरमाया क्या तुम अपने लिए मुसीबत मांग रहे हो? यानी अगर मुसीबत नहीं आई है तो ये कहना कि मुझे सब्र दे नहीं, ये आप ये कह सकते हैं अल्लाह अपनी इताअत पे मुझे सब्र दे, अल्लाह मुझे गुनाहों के से बचने के लिए सब्र दे, ठीक है, अल्लाह मेरे ऊपर ये जो तूने नेमतें दी हैं इनके अंदर मुझे सब्र दे, सब्र के साथ रहना। मगर वैसे ही सब्र मांगते रहना कि मुझे सब्र दे और उसकी दुआएं, ऐसे नहीं करनी कि आप अपने लिए कोई मुसीबत मांग रहे हैं कि अब आए तो मैं उसमें सब्र करके दिखाऊं, वो नहीं करना। और जब कोई भी मुश्किल परेशानी आए सबसे पहले क्या बोलना है, इन्ना लिल्लाही व इन्ना इलैही राजिऊन। ये गलत फहमी जो लोगों को होती है कि ये एक मरने के ऊपर ही होगा, ये बात गलत है। इवन अगर चिराग बुझ जाता तो भी सहाबा कराम ये कहते थे, इतनी से लाइट चली गई तो आप कहते ओ नहीं, इन्ना लिल्लाही व इन्ना इलैही राजिऊन। मोमिन का ये कलमा होता है, इसके ऊपर अल्लाह की तरफ से रहमतें आती हैं उसके ऊपर। सूरह बकरा में अल्लाह ताला ने फरमाया जब वो ये कहता है तो अल्लाह की तरफ से रहमतें आती हैं। ये मोमिन को ही नसीब होता है कि वो ये करे, और फिर उसके बाद भी अपने आज़ा को, अपनी ज़ुबान को, अपने अंदर दिल को सकून में रखना है, कंट्रोल करना है अपने आप को। अल्लाह ताला हमें हर मुसीबत से महफूज रखे, हर परेशानी से महफूज रखे, हर ईमान की आजमाइश से महफूज रखे, और दुनिया और आखरत की तमाम मसाइब मुश्किलात और शर से हम सबको महफूज रखे। और अगर कोई मुश्किल में है अल्लाह ताला सब्र नसीब फरमाए और बेहिसाब अजर उनको अता फरमाए। सुभानकल्लाहुम्मा वबिहम्दिका नशहदु अन ला इलाहा इल्ला अंता नस्तगफिरुका वनतूबु इलैका।